आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
सुहंस मेरो कंठ तिमी मालिक मेरो जीवन को सृष्टि तिम्रो इच्छा को मलाई चलाओ त्यसै चाहन्छौ तिमी जसै तिमी मेरो महान प्रभु तिमी मेरो जीवन प्रभु तिमी मेरो महान प्रभु तिमी मेरो जीवन प्रभु तिम्रो प्रशंसा गर्न सुहाउँछ मेरो कण्ठ ईश्वर महान कति महान ईश्वर महान कति महान हिमका आलय पनि हात उठाई ईश्वर को वैभव सुनाउँछन् सबैलाई धरती आकाश पनि सृष्टि सबै पनि शिर झुकाई भन्छन् सबैलाई तिमी मेरो महान प्रभु तिमी मेरो जीवन प्रभु महान प्रभु तिमी मेरो जीवन प्रभु तिमी मेरो महान प्रभु तिमी
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो जय मसीह अनि नमस्कार। प्रिय श्रोता, आज पनि तपाई सबैलाई तपाईहरूकै आफ्नै प्रिय यो मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। म आशा गर्दछु कि तपाईहरूले यस कार्यक्रम अन्तर्गत पवित्र धर्मशास्त्र बाइबलको रहस्यहरू बुझिरहनु भएको छ, सिकिरहनु भएको छ। म तपाईहरूलाई यही उत्साह दिन चाहन्छु, निरन्तर यस अध्ययन कार्यक्रममा भाग लिनुहोला र आत्मिक भरपूर आशिषहरू प्राप्त गर्नुहोला, किनकि यो तपाई र मलाई परमप्रभु परमेश्वरले दिनुभएको महान अवसर हो। यसको हामीले सक्दो फाइदा लिनुपर्दछ। पवित्र धर्मशास्त्र, त्यसको महत्व हामी सबैलाई थाहा हुनुपर्दछ, जुन हाम्रो आत्मिक जीवनको निम्ति आत्मिक भोजन हो, जसले तपाईँ र मलाई आत्मिकतामा बलवन्त पार्दछ, शक्तिशाली पार्दछ, अनि यसले तपाईँ र मलाई आत्मिक सामर्थ्य दिँदछ र हामी यो संसारमा एक स्वस्थ आत्मिक व्यक्तिको रूपमा हिँड्न सक्छौ, जीवनयापन गर्न सक्छौ। साथै यसले तपाईँ र मेरो जीवनलाई मार्गदर्शन गर्दछ। यसले तपाईँ र मलाई यो जीवनको यात्रामा कसरी हिँड्नुपर्ने हो, कसरी अगाडि बढ्नुपर्ने हो, के समस्या छन्, के चुनौतीहरू छन्, ती सबै कुराहरू परमेश्वर उहाँको वचनमा हामीसँग बोल्नुहुन्छ। म विश्वास गर्दछु तपाईँहरूले यो वास्तविकतालाई बुझ्नु भएर अगाडि बढ्नुहुनेछ। अनि म तपाईँहरूलाई फेरि पनि भन्दछु धन्यवाद तपाईँहरूको समयको लागि, जुन निरन्तर रूपमा यो बाइबल अध्ययन कार्यक्रममा दिइरहनु भएको छ। आउने दिनहरूमा पनि यसरी नै निरन्तर भाग लिनुहुनेछ भन्ने मलाई ठूलो आशा राखेको छु र ठूलो विश्वास मलाई छ। तपाईँहरूका सुझावहरू, प्रतिक्रियाहरू म सधैँ नै स्वागत गर्दछु र मित्र, म तपाईँहरूलाई भन्दछु र तपाईँहरूलाई आग्रह गर्दछु कि आफू लगायत आफ्ना परिवारहरूलाई, साथीहरूलाई, मित्रहरूलाई अनि मण्डलीका अन्य व्यक्तिहरूलाई पनि सुन्नलाई उत्साह दिनुहोस्। यसो गर्नुभएमा तपाईँले एक किसिमले प्रभुको महिमाको काम गर्नुहुन्छ, परमेश्वरको वचन अरूमा पुर्याउने कामको साझेदारीमा तपाईँ हुनुहुन्छ, अनि तपाईँहरूको प्रार्थनाको पनि हामीलाई नितान्त आवश्यकता छ। निरन्तर प्रार्थना गर्नुहोला ताकि परमेश्वरको वचन चारैतिर फैलिन सकोस्, पुग्न सकोस्, मानिसहरू धार्मिकताको बाटोमा आउन सकुन्, डोर्याउन सकिउन् र तिनीहरूले अनन्त जीवन प्रभुमा पाउन सकुन्। यही नै हाम्रो लक्ष्य र उद्देश्य छ। प्रभुले तपाईँ सबैलाई यो मन र यो समझ दिनुभएको होस्। त मित्र, आज हामी पवित्र धर्मशास्त्र मती भन्ने पुस्तक 7 अध्याय पद 13-29 देख्न गइरहेका छौं। सर्वप्रथममा हामी देख्नेछौ 2 बाटोहरू। मती 7:13-14 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, साँगुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्, किनभने जीवनमा पुर्याउने ढोका साँगुरो हुन्छ र बाटो कठिन हुन्छ, जसले चाहिँ जीवनमा पुर्याउँछ र त्यो भेटाउने थोरै नै हुन्छन्। मोज मजा, रमाइलो र फराकिलो उज्यालो बाटो र अन्ध्यारो साँगुरो बाटोको बीच
यो चुनाव होइन। वास्तवमा उहाँ कागको तस्विर दिइरहनु भएको छ, सोतेको तस्विर दिइरहनु भएको छ यहाँ। यदि सोते वा कागको फराकिलो शुरूआतको मुखबाट प्रवेश गर्नुहुन्छ भने बिस्तारै बिस्तारै जति उता अघि बढ्नुहुन्छ त्यति नै त्यो साँगुरिँदै साँगुरिँदै जान्छ र अन्त्यमा हामी विनाश वा मृत्युसम्म आइपुग्छौ। तर उही समयमा हामी सोते वा कागको साँगुरो प्रवेशद्वारको शुरूआत भागबाट छिर्न सक्छौ। त्यहाँ नै ख्रिष्ट हुनुहुन्छ, उहाँ बाटो सत्य र जीवन हुनुहुन्छ। उहाँ भन्नुहुन्छ युहाना दशको दश पदको अन्तिम खण्डमा, म यस कारणले आए ताकि तिमीहरूले जीवन अनि प्रशस्तताको जीवन पाउन सक। जति लामो दूरीसम्म तपाई उहाँसँग हिँड्नुहुन्छ त्यति नै यो फराकिलो हुँदै जाँदछ। याद राखौ इजिकेलको भविष्यवाणी, इजिकेल 37 अध्यायमा, त्यहाँ परमेश्वरको सिंहासनबाट नदी बगिरहेको थियो जुन सानो मुहानबाट आरम्भ भयो र जति अगाडि बढ्दै गयो त्यति नै फराकिलो हुँदै गयो र अन्त्यमा त्यो ठूलो नदीको रूप लियो। यसले परमेश्वरको सन्तानको जीवनको चित्रित गर्दछ। यो हरेक दिन झन फराकिलो उत्तम असल हुँदै जान्छ। यसको बारेमा अलिकति विस्तृत व्याख्या गरौं। मित्र, प्रभु येशूले सिकाउनु भए अनुसार साँगुरो ढोका र फराकिलो ढोका यहाँ दुईवटा ढोका मात्र छन्। यो हामीले छान्नुपर्ने पर्दछ। हामी कल्पना गरौं कि बाटोमा हिँड्दा हिँड्दै हामी दुई ढोकामा आइपुग्छौं, कि एउटा कि दोस्रो बाटो भित्र पस्नुपर्छ, अर्को बाटो छैन। हिँड्दा एउटा ढोका एकदम फराकिलो छ र त्यसबाट यता जाने बाटो तेर्सो र सजिलो छ। त्यस बाटोमा हिँड्नेहरू धेरै छन्। अवश्य त्यति धेरै जनाले भूल गरेका छैनन् भन्ने हामी ठान्दछौ। अनि दोस्रो ढोका साँगुरो छ, त्यसबाट उता जाने बाटो पनि साँगुरो उकालो ढुङ्गेनी छ। थोरैजना त्यसमा हिँडिरहेका छन्। तर येशु भन्नुहुन्छ, यदि तिमी मेरो पछि हिँड्न चाहन्छौ भने तिमी यही साँगुरो ढोकाबाट भित्र पस्नु र यही कठिनको बाटोमा हिँड्नुपर्छ। प्रभुको पछि हिँड्न संसारलाई छोड्नु पर्दछ। तर साँगुरो ढोकाबाट भित्र पस्नलाई पहिलो कदम यही नै हो, जसरी मैले भने संसारलाई छोड्नु पर्दछ। हामीले सम्झनु पर्छ कि एक दिन हामी एक्लै नै परमेश्वरको सम्मुख उभिनु पर्छ। सँगसँगै होइन, तर एक एक गरेर परमेश्वरले हामीहरूलाई न्याय गर्नुहुन्छ र त्यही दिनमा स्वर्गीय भित्र पस्ने हाम्रो इच्छा छ भने हामीले आज नै त्यस बाटोलाई छोडेर साँगुरो ढोकाबाट भित्र पस्नु पर्दछ। त्यो साँगुरो ढोकाबाट भित्र पस्दा हामी एउटै कुरा मात्र लैजान पाउँछौ, अर्थात हाम्रो क्रुस। पाउलले लेखेका छन्, म ख्रिस्टसँग क्रुसमा टाँगेको छु तैपनि म जिउँछु, त्यसो भए तापनि म त होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ। अनि पाउलले यसो पनि भने, मैले हाम्रा प्रभु येशु ख्रिष्टको क्रुसको विषयमा बाहेक घमण्ड गर्न नपरोस्, जसद्वारा म चाहिँ संसारको लेखी र संसार चाहिँ मेरो लेखी क्रुसमा टाँगिएको छ। त्यो साँगुरो बाटो कठिन त छ। बाटोमा हामीले सबै किसिमको दुःख र कष्ट भेटाउँछौ अनि शैतानले हाम्रो बाटोमा धेरै परीक्षा बाधा रोकावटहरू पनि राखिदिनेछ। सहुलियतहरू थोरै हुन्छन् अनि हिँड्दै जाँदा त्यो बाटो सजिलो हुन जाने छैन। हाम्रो उमेर जति भए पनि बाटोमा हामी जतिसम्म पुगे पनि शैतानले हाम्रो लागि नयाँ परीक्षाहरू तयार पारिराखेको छ। त्यसकारण यस्तो कठिन र दुःखको बाटोमा किन हिँड्ने, किनभने त्यही बाटोले जीवनमा अर्थात अनन्त जीवनमा पुर्याउँछ, वास्तविक जीवनमा पुर्याउँदछ। सजिलो बाटोले चाहिँ विनाशमा पुर्याउँछ। मित्र, हामीसँग दुईवटा मात्र बाटो छन्। हामी साँगुरो बाटोमा हिँडिरहेका छैनौ भनेदेखि हामी फराकिलो बाटोमा हिँडिरहेका छौं। कुनै एउटा बाटोको मतलब के हो त भन्दा त्यस्तै कुनै एउटा ठेगानामा पुर्याउँछ। फराकिलो बाटोमा हिँडिरहनेहरूको विचार गरौं। तिनीहरूको लागि यात्रा सजिलो रमाइलो छ। सुरुमा कोही कोही नाच्दछन्, गीत गाउँदछन्, अरूहरू धन सम्पत्ति थुपार्दछन् कुनै न कुनै माध्यमद्वारा, कोही घर जमीन किन्दछन्, सम्पूर्ण भोगविलास गर्दछन्, त्यसमै व्यस्त रहन्छन् अनि एक दिन तिनीहरू बाटोको अन्त्यमा पुगिहाल्छन्। बाटोको अन्त के हो? मृत्यु। त्यति बेला तिनीहरूको नाच, गीत, धन सम्पत्ति, रूपियाँ पैसाहरू कहाँ जानेछन्? त्यति बेला त्यो धन सम्पत्ति के काम लाग्नेछ? मित्र, मेरो बाटोको ठेगाना के हो भनेर हामीले विचार गर्नुपर्छ। साँगुरो बाटोले मात्र अनन्त जीवनमा पुर्याउँछ। यस जीवनमा त्यो बाटो असजिलो त छ, तर त्यसको ठेगाना चाहिँ हामीले याद राखौं। त्यसपछि पद पन्ध्रमा हामी पढ्छौं, यहाँ यस प्रकार लेखिएको छ, झुट्टा अगमवक्ताहरूदेखि होसियार बस, जो तिमीहरू कहाँ भेडाको बेसमा आउँछन् तर भित्रपट्टि चाहिँ डरलाग्दा भुवासहरू जस्ता हुन्छन्। इसरायलीलाई झुट्टा भविष्य वक्ताहरूको सम्बन्धमा चेतावनी दिइएको थियो अनि मण्डली वा चर्चलाई झुट्टा शिक्षकहरूको बारेमा चेतावनी दिइएको छ, तर यी दुवै भेडाको भेषमा आउँछन्। दोस्रो पत्रुस दुईको एक पदमा भनिएको छ, तर जसरी मानिसहरूको बीचमा झुट्टा भविष्य वक्ताहरू हुन्थे, उसरी नै तिमीहरूको बीचमा पनि झुट्टा शिक्षकहरू हुनेछन्, जसले तिमीहरूलाई किन्नुहुने प्रभुलाई समेत इन्कार गर्दै गुप्त तवरले नाश पार्ने झुट्टा शिक्षाहरू भित्र हुनेछन् र आफैमाथि चाँडै आउने विनाश ल्याउँछन्। विस्पदमा हामी पढ्छौं, यसरी ती अगमवक्ताहरूलाई तिनीहरूका फलबाट चिन्नेछौ। हामीले तिनीहरूलाई उनीहरूका फलहरूद्वारा चिन्नुपर्छ। त्यही नै हामीले तिनीहरूको जीवनहरूमा हेर्नुपर्छ। अनि एक्काइस पदमा हामी पढ्छौ, यस प्रकार लेखिएको छ, मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गीयको राज्यमा प्रवेश गर्ने छैनन्, स्वर्गीयमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिसले मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ। तपाई चारैतिर गई सुनौलो आदर्श शासन वा डाँडाको उपदेश अनुसार जीवन जीरहेको छु भन्दै हिँड्न सक्नुहुन्छ, तर खास प्रश्न यो हो कि तपाईले स्वर्गीयमा हुने परमेश्वरको इच्छाको पालन गरिरहनु भएको छ। यदि तपाईले उहाँको इच्छा पालन गरिरहनु भएको छ भने तपाई ख्रिष्ट कहाँ आउनुहुनेछ र यो थाहा पाउनुहुनेछ कि तपाईलाई उद्धारकर्ताको आवश्यकता छ। पद 22 र 23 भनिएको छ, त्यो दिन धेरैले मलाई भन्नेछ, प्रभु प्रभु, के हामीले तपाईको निम्ति अगमबाडी बोलेनौ तपाईको नाममा, तपाईको नाममा भूतहरू धपाएनौ र तपाईको नाममा अनेक शक्तिशाली काम गरेनौ र? अनि म तिमीहरूलाई सफासँग भन्नेछु, मैले तिमीहरूलाई कहिले चिनेका छैन, ए अधर्म काम गर्नेहरू हो, मबाट दूर हौ। मित्र, यी पदहरूले आज विश्वासीहरूको निम्ति संकेत गरिरहेको छैन। वर्तमान विश्वासीहरूसँग गर्नुपर्ने लेनदेन यी पदहरूसँग केही छैन। हरेक विश्वासी चाहे जीवित हुन् वा प्रभुमा सुतिसकेका हुन्, बादलमा प्रभुलाई भेट्न उठाइ लगिनेछन् जब प्रभु आउनुहुनेछ। कुनै विश्वासीहरूले यो सुन्न पाउने छैनन्, प्रभुले यो भन्नुभएको, मबाट टाढा हो। यस पदहरूसँग विशेष गरेर महाक्लेश अवधि र ख्रिष्टीय हजार वर्षीय राज्य अवधिसँग संकेत छ। यो नै यो सुझाव वा राय दिने उचित स्थान हो कि डाँडाको उपदेशसँग महाक्लेश अवधिको बाँकी बचेका प्रभुका भक्तजनहरूको लागि खास विशेष अर्थ छ। उही समयमा बोक्रे, पाखण्डी र नक्कली ओठे विश्वासीहरूको निम्ति, ख्रिस्टियनहरूको निम्ति यहाँ पूर्ण आवश्यक चेतावनी छ। भन्नु नै पर्दा सम्पूर्ण ख्रिस्टियनहरूको निम्ति भरपूर चेतावनीको कुरा यहाँ छ। मानिसहरू अति नै जोश र उत्साहपूर्वक आश्चर्य कर्महरू गर्नेहरूकातिर लाग्छन् र तिनीहरूको बारेमा कुरा गर्दछन् अनि तिनीहरू मलाई भन्दछन्, तपाईँ भन्न सक्नुहुन्छ कि परमेश्वर तिनीहरूसँग हुनुहुन्न? हजुर, यी पदहरूको प्रकाशमा के हामी त्यस कुराको निम्ति निश्चित हुन सक्छौ? धेरै कल्ट वा झुट्टा शिक्षकका लिडरहरू अगुवाहरूको ओठमा ख्रिष्टको नाम सुन्नुहुन्छ। ख्रिष्टको नाम र बाइबलको प्रयोग गर्नु नै त्यो प्रविधि वा त्यो पद्धति वा प्रणाली सत्य हो, यो हामी भन्न सक्दैनौ। बाहिर देखावटी बोक्रे ओठे अंगीकार महत्वपूर्ण होइन, तर क्रुसमा मर्नु भएको जीवित उद्धारकर्तासँगको आन्तरिक सम्बन्ध त्यो चाहिँ अति नै महत्वपूर्ण हो। त्यसपछि हामी देख्छौ दुईवटा जगहरू, 24 र 25 पदमा भनिएको छ, यसकारण जसले मेरा यी वचन सुन्छ र पालन गर्छ म एउटा बुद्धिमान मानिससँग त्यसको तुलना गर्छु। जसले आफ्नो घर चट्टानमाथि बनायो अनि पानी पर्यो र बाढ़ी आयो अनि हुरी चल्यो त्यस घरमाथि बजारियो र पनि त्यो घर ढलेन किनकि त्यो चट्टानमाथि बसालिएको थियो। मित्र, यदि हामी ख्रिष्ट कहाँ आएका छौं भने उहाँ हाम्रो जग हुनुहुन्छ। पहिलो कुरन्थी 3:11 भनिएको छ, किनकि त्यस बसालीको जग छोडेर जो येशु ख्रिष्ट हुनुहुन्छ कुनै पनि मानिसले अर्को जग बसाल्नु सक्दैन। जब तपाई र म ख्रिष्टमा भरोसा र आश्रय लिइरहेका हुन्छौ हामी त्यस जगमा स्थापित हुन सक्छौ। पवित्र आत्मामा समर्पण गरेर हामीले त्यस जीवन निर्माण गर्न सक्छौ जुन बाइबलले सुन चाँदी र बहुमूल्य पत्थरको रूपमा तुलना गर्दछ। तर त्यहाँ अर्को प्रकारको घर पनि छ। 26:27 भनिएको छ, जसले मेरा यी वचनहरू सुनेर पनि पालन गर्दैन त्यसको तुलना एउटा मूर्ख मानिससँग गरिन्छ जसले आफ्नो घर बालुवामाथि बनायो, पानी पर्यो र बाढ़ी आयो अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो र त्यो घर ढल्यो अनि त्यसको ठूलो विनाश भयो। त्यो बालुवा के हो? यो मानव असल कामहरू र मानव प्रयत्नहरू हुन्। यो शरीरको पुरानो कमजोरी हो। मेरो मित्र, तपाईलाई भन्दछु, तपाईसँग शरीरले दिने भन्दा अझ उत्तम कुराहरू हुन आवश्यकता छ। मतीले यो मती 7:28 यो भन्दै अन्त गर्दछन्। 28:29 भन्नुहुन्छ, येशूले यी कुरा भनिसक्नु भएपछि भीड़ उहाँका शिक्षा सुनेर छक्क पर्यो किनकि उहाँले तिनीहरूका शास्त्रीहरूले झैं होइन तर अधिकार भएको मानिसले जस्तै गरी सिकाउनुभयो। हाम्रो प्रभु त्यस प्रकारको शिक्षक हुनुहुन्थ्यो। उहाँले अधिकारसँग सिकाउनुभयो। उहाँले पढ्नु भएको कुरा पुनः दोहोर्याई रहनु भएको थिएन। अनि तपाईं र मैले यो कुरा थाहा पाउनु पर्छ कि हामीसँग उचित भन्ने योग्य केही कुरा छैन भन्नलाई जबसम्म परमेश्वरको वचनको अधिकारसँग हामी त्यो भन्दैनौ वा परमेश्वरको वचनको अधिकारसँग त्यो हुँदैन। अनि जबसम्म हामी विश्वास गर्दैनौ कि यो परमेश्वरको वचन हो, म त्यस्तो व्यक्तिको कुरा सुन्न चाहन्न जसले मलाई सिद्धान्त पछि सिद्धान्त दिन्छ तर जुनको उनी स्वयंले कहिले पनि कोशिश गरेको हुँदैन, वास्तवमा त्यसको बारेमा केही पनि जान्दैन। आज हामीले उद्धारको सन्देश सुसमाचार दिनलाई छ। हामी जान्दछौ कि यसले काम गर्छ किनभने यसले हाम्रा सम्बन्धमा हाम्रो जीवनमा काम गरेको छ अनि हामीले देखेका छौं कि यसले अरूहरूको जीवनहरूमा पनि काम गरेको छ जो ख्रिष्ट कहाँ आउँदछन्। मेरो मित्र, डाँडाको उपदेश शास्त्रको महिमित अनुच्छेद हो। यसको उपेक्षा हामी नगरौं नछोडौं। यदि यसलाई हामी सही तरिकाले पढ्छौ भने यसले हामीलाई ख्रिष्टको व्यक्तितिर ल्याउँदछ। यसले देखाउँछ कि हामी यसको मापसम्म स्तरसम्म नापिन सक्दैनौ। यसले हामीलाई देखाउँछ कि हामी कमजोर हौ र दोषी छौ। यसले हामीलाई कृपा र दयाको लागि रुन र पुकार गर्न लगाउँदछ र उद्धारको लागि ख्रिष्टको व्यक्तिमा ल्याउनेछ। जब हामी ख्रिष्टलाई उद्धारकर्ताको रूपमा ग्रहण गर्छौ उहाँले हामीलाई पवित्र आत्माले भरपूर्ण गर्नुहुन्छ जसले हामीलाई यो उच्च श्रेणीको स्तरमा जीवन यापन गर्न सहायता र योग्य बनाउनुहुनेछ। प्रभुले तपाई सबैलाई धेरै धेरै आशिष दिउन्।
चिन्ह नै यीशुमा
विश्राम छ उहाँलाई चिनो है। आँसुमा डुबेका हो येशुमा आशा छ उहाँलाई पूजौ है। येशुमा आशा छ उहाँलाई पूजौ है।
श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।